प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा टेकेन्द्र बस्याल र तुला अधिकारीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एशिया बैंक लिमिटेड। एनआईसी
एशिया बैंक पनि साथी पनि।
स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारीको चर्चा शुरू, मतदान केन्द्र तोकिँदै सुर्खेतमा कर्मचारी पनि उत्साही।
एसईई परीक्षा सञ्चालन र व्यवस्थापन खर्च भन्दै जाजरकोटमा विद्यार्थीबाट अवैध रकम असुली, कैलालीका स्थानीय निकायमा दलीय भागभण्डामा कर्मचारी भर्ना।
दैलेखको नौमूल्यमा तेस्रो नयाँ पदमखोला जलविद्युत बन्दै दाङ सिमेन्ट उद्योगको हब बन्दै हालसम्म 41 अर्ब बढ़ीको लगानी।
र आजबाट बाँकेमा 3 दिनसम्म हात्तीपाइले विरूद्धको औषधि खुवाइँदै भेरी बबई डाइभर्सनको सुरुङ मार्ग निर्माण धमाधम।
अलिकति पैसा जम्मा भइरहेको थियो, नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको, कुन ब्याङ्कमा राखौँ राखौँ?
त्यही त, ब्याज दर फरक भइराखेको हुन्छ, धेरै ब्याज खोज्दा सामान्य गुम्ने हो कि? नियमित र आकर्षक ब्याज पाउने ब्याङ्क खोजेको।
अब अल्मा लिने कामै छैन नि, भरपर्दो र विश्वासिलो आकर्षक ब्याज पनि पाइने नेपालको पहिलो ब्याङ्क नेपाल बैङ्क लिमिटेडमा पैसा राखेर ढुक्क हुने।
नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
अन्तर्राष्ट्रिय प्रविधि र डिजाइनको साथमा टिसा ज्वेल्स एन्ड डायमन्ड्स प्रस्तुत गर्दछ पारम्परिक सुनका गहनाहरू।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081523128।
पश्चिम डायरीमा स्थानीय तह निर्वाचनको सन्दर्भ छ। उम्मेद्वारहरूको चर्चा शुरू भएको छ गाउँ गाउँमा, मतदान केन्द्र पनि सिफारिश हुँदैछन्, सुर्खेतमा कर्मचारी पनि उत्साही भएका छन्। स्थानीय तहको निर्वाचन मिति नजिकै गर्दा जिल्लामा क्रियाशील राजनीतिक दल प्रचार प्रसारमा जुटेका छन्। दलले उम्मेद्वार बनाउने बारे छलफल समेत शुरू गरेका छन्। सरकारले स्थानीय तहको संख्या र नामाकरणको टुंगो लगाएपछि जिल्लामा क्रियाशील दल गाउँपालिका र नगरपालिका केन्द्रित प्रचार अभियानमा सक्रिय भएका हुन्। दलका नेता तथा कार्यकर्ता चुनावी आमसभासँगै आन्तरिक बैठक र सार्वजनिक कार्यक्रममा सक्रियता देखाउन थालेका छन्। निर्वाचन परिणाम पक्षमा पार्न दलबीच चुनावी प्रचार गर्ने प्रतिस्पर्धा चलेको छ। उनीहरूले विभिन्न मुद्दा मतदातालाई रिझाइरहेका छन्। स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चुनावी प्रचार अभियान तीव्र बनाएको एमाले जनाएको छ। संविधान जारी गर्नेसँगै राष्ट्रियताको मुद्दामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले भोट दिन एमाले मतदाताहरूलाई आग्रह गरिरहेको छ। यस्तै नेपाली कंग्रेसले गणतन्त्र स्थापना र यसको संस्थागत विकासका लागि नयाँ संविधान जारी गर्दै दीर्घकालीन शान्ति स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै भोट दिन मतदातालाई आग्रह गरेको छ। यसै गरी नेकपा माओवादी केन्द्रले भने अहिलेसम्मको सबै परिवर्तनको उपलब्धिको जग 10 वर्ष जनयुद्ध भएको र यसको नेतृत्व पार्टीले गरेकोले जनताको साथ पाउने अपेक्षा गरेको छ। नागरिक पश्चिमेलीमा पश्चिमेली ब्यूरोले यो खबर लेखेको छ। यसैबीच चुनावको मिति घोषणासँगै बाजुरामा उम्मेद्वारको बन्ने भन्ने विषयमा बहस शुरू भएको छ। बाजुरामा जिल्ला मतदान केन्द्र पुनरावलोकन समितिले 69 मतदान केन्द्र सिफारिश गरी निर्वाचन आयोगमा पठाएको छ भने स्थानीय तह कार्यान्वयन र निर्वाचन एकसाथ अघि बढेपछि ग्रामीण बासिन्दा उत्साही छन्, तर सदरमुकाममा चाहिँ बाजुरामा केही अन्यल छ। प्युठानको खबर छ, संविधान संशोधनमा सीमांकन हेरफेर गर्न लागिएको भन्दै आन्दोलनमा लागेका प्युठानका दलले यति बेला स्थानीय नेतृत्व आफ्नो पक्षमा पार्न गाउँ केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन्। स्थानीय नेतृत्वमा पुग्न आकांक्षी बढेपछि दलहरूलाई नेता छान्न सकस छ। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले कार्यक्रमलाई गाउँ केन्द्रित बनाएका छन्। आन्दोलनलाई रोकेर निर्वाचनको तयारी शुरू भयो। प्युठानमा कान्तिपुरमा खबर छ। त्यस्तै सुर्खेतमा चाहिँ दुई दशकदेखि स्थानीय निकायको बागडोर सम्हाल्दै आएका कर्मचारी स्थानीय तह निर्वाचन माहौल बढ़न थालेपछि उत्साही देखिएका छन्। सरकारले वैशाख 31 गते निर्वाचनको मिति घोषणा गरेपछि कर्मचारीहरू साबिकका गाविस सचिवहरू झनै बढ़ी उत्साही भएका हुन्। कान्तिपुरमै खबर छ।
माध्यमिक परीक्षा एसईई परीक्षाबाट जाजरकोटका केही विद्यालयले रकम वसुली गरेका छन्। परीक्षा सञ्चालन तथा व्यवस्थापन खर्च भन्दै जिल्लाका पश्चिमी भेगका विद्यालयले परीक्षार्थीबाट 300 देखि 2500 रूपियाँसम्म वसुली गरेको विद्यार्थी तथा अभिभावकले गुनासो गरेका छन्। श्रीमावी शिर्पा चौर कोर्ताङबाट परीक्षा दिइरहेकी विमला घरतीले प्रवेश पत्र ल्याउन जाँदा आफूले 2000 रूपियाँ बुझाएको बताउनुभयो। सबैलाई 2000 रूपियाँको दर रकम दिन अनिवार्य उर्दी जारी गरिएको उहाँले गुनासो गर्नुभयो। त्यस्तै पञ्चाला मावि दहमा पनि विद्यार्थीबाट 2000 का दरले रकम असुलेको स्थानीय अभिभावक सिर्जना बुढामगरले बताउनुभयो। एसईईमा सहभागी परीक्षार्थीबाट परीक्षा सञ्चालन तथा व्यवस्थापन खर्च भन्दै विद्यालयले 300 देखि 2500 रूपियाँसम्म असुलेका छन्। जाजरकोटबाट आजको नागरिकमा जनक केसीले खबर लेख्नु भएको छ।
कैलालीको घोडाघोडी नगरपालिकाले दलीय भागभण्डाका आधारमा कर्मचारी भर्ना गरेको भन्दै तीव्र विरोध भएको छ। प्रमुख चार दलले भागभण्डाका आधारमा कर्मचारी भर्ना गरेको भन्दै अन्य दल र तीनै दलका नेता कार्यकर्ताले समेत विरोध जनाएका छन्। कर्मचारी भर्नामा कांग्रेस, एमाले, नेकपा, माओवादी केन्द्र र राप्रपाको संलग्नता रहेको आरोप लागेको छ। चार पार्टीले एक एकजना कर्मचारी भर्ना गरेको बताइएको छ। नगरपालिकाले एकजना टिप्पर चालक र दुईजना कम्प्युटर टाइपिस्टलाई समेत करारमा भर्ना गरेको छ। कर्मचारी भर्ना हुनेमा टिप्पर चालक दिनेश शाही र कम्प्युटर टाइपिस्ट द्वय अनन्त जोशी र दधिराम चौधरी छन्। उनीहरूमध्ये शाही रापरपा, एम जोशी एमाले र चौधरी माओवादी कोटामा भर्ना भएको आरोप समेत छ। योगेश रावलले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
दाङ जिल्ला सिमेन्ट उत्पादनको हब बन्दै गएको छ। दाङको पहाड़ी भेगमा रहेको चुनढुङ्गा खानीलाई मुख्य केन्द्र बनाएर जिल्लाको तराई क्षेत्र सिमेन्ट उद्योगले भरिएको हो। 2065 सालदेखि दाङमा स्थापन हुन लागेका सिमेन्ट उद्योगलाई हालसम्म आइपुग्दा 7 वटा पुगिसकेका छन्। यी मध्ये केहीले उत्पादन समेत थालेका छन् भने केही उत्पादनको तयारीमा छन्। केही सिमेन्ट उद्योग व्यवस्थापनको तयारीमा रहेको पाइएको छ। यसरी जिल्लामा स्थापना भएका उद्योगमा 1 अर्बदेखि 10 अर्बसम्मको लगानी रहेको छ। जिल्लामा सिमेन्ट उद्योगमा मात्रै हालसम्म 41 अर्बभन्दा बढ़ी लगानी भइसकेको छ। उद्योग मन्त्रालयमा पनि सोही अनुसारको लगानी पेश गरिएको छ। जिल्लामा स्थापित घोराई सिमेन्ट र सोनापुर सिमेन्टले केही वर्ष अघिदेखि नै आफ्नो उत्पादन बजारमा ल्याइसकेका छन् भने सम्राट सिमेन्ट उद्योगले आफ्नो उत्पादनलाई बजारमा ल्याउने तयारी गरिरहेको छ। त्यसै गरी दाङलाई आधार क्षेत्र बनाएर अर्घखाँचीमा पूर्वाधार निर्माण गरेको शुभश्री अग्नि सिमेन्टले पनि आफ्नो उत्पादन बजारमा ल्याइसकेको जनाएको छ। रोल्पा सिमेन्ट पनि उत्पादन बजारमा ल्याएको छ। जिल्लामा स्थापना भएका दाङ सिमेन्ट उद्योग, अर्नीको आबुखरिनी सिमेन्ट उद्योग भने सञ्चालनमा आउन सकेका छैनन्। आजको अन्नपूर्णमा गोपाल शर्माले खबर लेख्नु भएको छ।
हात्तीपाइलेको प्रभाव जस्ताको तस्तै भएपछि बाँकेमा आजदेखि फेरि हात्तीपाइले रोग विरूद्धको औषधि खुवाइने भएको छ। हात्तीपाइले रोग निवारण कार्यक्रमको आम औषधि सेवन अभियान अन्तर्गत आजदेखि 7 गतेसम्म हात्तीपाइले रोग विरूद्धको औषधि खुवाइने भएको हो। बाँकेका विभिन्न ठाउँमा 927 वटा बुथ राखिएको छ। पहिलो दिन बुथबाटै दोस्रो र तेस्रो दिन घर घरमा पुगेर औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्काले जानकारी दिनुभयो। मिशन टुडे दैनिकमा खबर छ। पश्चिम डायरीमा नेपालगंज उपमहानगरपालिकाको अबको भूमिका
समग्र रूपमा त नगरको समुन्नत विकासमा नगरपालिकाले आफ्नो कार्यक्रमहरू सञ्चालन गर्छ र नगरपालिकाले दिने नागरिकका जस्तै सिफारिसका कामहरू, प्रभावितका कामहरू, व्यक्तिगत घटना दर्ताका कामहरू, राजस्व संकलन कामहरू र विकास निर्माणका योजना तर्जुमादेखि योजना कार्यान्वयनसम्मका काम चाहिँ वडा स्तरबाटै हुन्छ।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना।
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेशन भइसकेका तर ओठ नाक नमिलेका, गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग, ग्वारको ललितपुर। फोन नम्बर 0155 34663 र 98 0114 34673।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा जनरल मेडिसिन जनरल सर्जरी स्त्री तथा प्रसूति रोग बाल रोग हार जोर्नी तथा नसा रोग एकुपंक्चर फिजियोथेरापी भिडियो एक्सरे क्यान्सर पत्ता लगाउने बायोस्पी एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब आइभीपी युभीपी सहितको एक्सरे एम्बुलेन्स सेवा
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदूर रिक्सा मजदूरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके
फोन नम्बर 081-414-007 र 98-482-63-399
प्रस्तुत छ विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकसका आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू इनफोकसका स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकनद्वारा निर्माण हुने भएकाले ढुक्क भई आजै खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस् नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस् इनफोकस कीप योर लाइफ अलवेज इन फोकस
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज सम्पर्क नम्बर 98-585-877
वाओ तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि ए एउटा कुरा सुन न आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ इलेक्ट्रोनिक सामानको लागि भौतारिनु भएको रहेछ कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो उहाँले घरको एड्रेस पो दिनुभएछ कतै तिमीलाई त होइन
मै त हो नि
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोकमा जाऊ है त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है
हजुर कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोक होलसेल तथा फुटकर विक्रेता कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा स्तरीय घडी क्यामेरा साउन्ड रेकर्डर स्पिकर मोबाइल एलईडी टिभी फ्रिज विदेशी ब्रान्डका साउन्ड सिस्टम मोबाइल एसेसरीज आइफोन 7 प्लस ल्यापटप साथै स्यामसुङ सोनी स्काईबर्थ डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिक चोक सम्पर्क नम्बर 081-520-615 निशुल्क स्वास्थ्य चेक जाँच तथा परामर्श सञ्चालन हुने बारेमा सूचना जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर कोहलपुरको शुभारम्भको अवसरमा यही चैत्र 12 गते स्त्री रोग तथा फिजिसियन विशेषज्ञ डाक्टरद्वारा निशुल्क स्वास्थ्य सेवा सञ्चालन हुन गइरहेकोले मौकाको फाइदा उठाउ निशुल्क प्रदान गर्ने स्त्री रोग सेवाहरू तल्लो पेट दुख्ने गनाउने पानी बग्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने यौनाङ्ग वरिपरि घाउ आउने महिनावारी गडबडी बाँझोपन महिनावारीको समयमा धेरै रगत बग्ने र गर्भावतन सम्बन्धी सेवाहरू निशुल्क फिजिसियन सेवाहरू ब्लड प्रेसर मधुमेह दम खोकी ग्यास्ट्रिक अल्सर खाना मन नलाग्ने अपच नसा झमझमाउने हातखुट्टा पोल्ने सुनिने निन्द्रा नलाग्ने छिनछिनमा पिसाब लाग्ने बिस्तारामा पिसाब फेर्ने ढाड कम्मर दुख्ने मिति यही चैत्र 12 गते बिहान 9 बजेदेखि 5 बजेसम्म स्थान कोहलपुर 10 विद्यानगर नेपालगंज रोडको पश्चिम सम्पर्क जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर कोहलपुर सम्पर्क नम्बर 081-540-250 98-453-523 र 98-570-3519
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ पश्चिम डायरी कृष्णसार एफएम .org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबर
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन
नयाँ संरचना अनुसार नेपालगंज उपमहानगरपालिकामा 5 वडा घटेका छन् वडाहरू मिसाएर 28 23 मात्रै झारिएको छ नयाँ संरचनापछि नागरिकहरूलाई हुने सहजताका विषयमा कुराकानी गर्दै हालै जिम्मेवारी सम्हाल्नुभएका नेपालगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाई
जुन उपमहानगरपालिका यसलाई चाहिँ 23 विभाजन गरेर वडा स्तरबाटै नगरपालिकाबाट हुने प्रदान गरिने सेवाहरू नगरपालिकाका वडाहरूबाटै र नागरिकहरूलाई सुविधा हुने तरिकाले वडाबाटै सेवा प्रदान गर्नुपर्ने त्यो व्यवस्थापनलाई अलि हामी अलि हता बिजी जस्तै छौँ
नयाँ पुनर्संरचनापछि नेपालगंज उपमहानगरपालिकाले गर्ने काम के हो यसको काम कर्तव्य र अधिकार के रहन्छ
नगरपालिकाको काम कर्तव्य अधिकार भन्दा समग्र रूपमा त नगरको समुन्नत विकासमा नगरपालिकाले आफ्नो कार्यक्रमहरू सञ्चालन गर्छ र नगरपालिकाले दिने नागरिकका जस्तै सिफारिस विकासका कामहरू, प्रभावितका कामहरू, व्यक्तिगत घटना दर्ताका कामहरू, राजस्व सङ्कलन कामहरू र विकास निर्माणका योजना तर्जुमादेखि योजना कार्यान्वयनसम्मका काम चाहिँ वडा स्तरबाटै हुन्छ।
अब वडा स्तरबाटै अधिकांश काम हुने भएपछि अब नेपालगञ्ज उपमहानगरपालिकाको अहिलेको यो नेपालगञ्ज नगरको कार्यपालिका छ, अब यसमा भिडभाड कम हुने हो त? अब
यहाँका कामहरू वडा स्तरबाटै हुने हो, भिडभाड त अटोमेटिकली कमी नै भइहाल्छ, किन भन्दाखेरि यहाँ सेवाग्राही यहाँ आउने सेवाग्राहीहरू वडामै गएर सेवा लिनुहुन्छ, त्यस कारणले केही भिड चाहिँ कमी नै हुन्छ।
मन्त्रालयको आदेश अनुसार गाउँपालिका र वडालाई समान अधिकार पनि दिएको छ। अहिले बनाइएको संरचना अनुसार सेवा दिँदा जनशक्ति पुग्छ त?
हामीसँग केही वडा सचिवहरू चाहिँ नगरपालिकाबाट नै खटाएका छौँ र केही मौजुदा सचिवजीहरू पनि हुन्थ्यो र केही वडा सचिवजीलाई दुईटा वडाको पनि जिम्मेवारी दिएको छ, त्यसकारण अहिलेलाई जनशक्ति पुगेकै छ।
अहिले जुन नेपालगञ्ज उपमहानगरपालिकाका वडाहरूमा जस्तो मर्ज भएर वडाहरू बनाइएको छ, 23 वडा पुगेका छन् र हिरिमिनिया गाविसको वडा नम्बर 7 पनि उपमहानगरपालिकामै अहिले गाभिएको छ, यो वडाहरू कसरी मर्ज गरियो?
यो वडा मर्ज गर्दाखेरि स्थानीय तह पुनर्संरचना आयोगको केही क्राइटेरियाहरू थिए, त्यो क्राइटेरियाहरू फुलफिल गरिसकेपछि नगरपालिका वडाहरू विभाजन भएका छन्।
अब यसमा जनसङ्ख्याका हिसाबले, क्षेत्रफलका हिसाबले पनि अब विकासका पूर्वाधार, विकासका योजनाहरू कसरी वर्गीकरण गर्नुहुन्छ?
समग्र नगरपालिकाभित्र विकासलाई सन्तुलित रूपले लाने हो। शहरीकरण भइसकेका उहरूमा चाहिँ सरसफाई औद्योगिकरणतर्फ जान्छ भने केही नयाँ मर्ज भएर आएका गाविसहरूमा चाहिँ शहरीकरणतर्फ उन्मुख हुने गरी त्यस्ता कार्यक्रम नगरपालिकाले सञ्चालन गर्छ।
अब यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने कुराहरूमा अब जति पनि जनशक्तिका कुराहरू छन्, त्यसै गरी पूर्वाधारका कुराहरू पनि छन् र अहिले वडाले पनि सिफारिसहरू दिने अधिकार अहिले पाइसकेपछि तपाईँहरूलाई केही सहज हुने अवस्था त छ, तर पनि यसका बीचमा पनि तपाईँ देखेका चुनौतीहरू के हुन्?
यसका चुनौती भन्नाले तत्काल केही वडाहरूमा हाम्रो वडा कार्यालयहरू छैन, संयुक्त वडा कार्यालयहरू छन्। प्रत्येक वडामा अब हामीले वडा कार्यालय स्थापना गर्नु, वडा कार्यालयको भवन निर्माण गर्नु र त्यहीँबाट सेवा प्रदान गर्नु सबभन्दा ठूलो चुनौतीको रूपमा रहेको छ अहिले।
अब अन्त्यमा यहाँ नेपालगञ्ज उपमहानगरपालिकाको जुन नेपालगञ्ज नगर कार्यपालिकाको कार्यकारी अधिकृतका रूपमा भर्खरै मात्रै आउनु भएको छ, अब यहाँले नेपालगञ्ज उपमहानगरपालिकाको समग्र विकासका लागि कस्तो खाले योजनाहरू बनाएर लागि पर्नु भएको छ?
मुख्यतया नगरपालिकाको समग्र विकासका लागि सर्वप्रथम हामीले यहाँ चाहिँ सड़कहरू, खानेपानी, बिजुली बत्ती र सरसफाई यी चारवटा विषयलाई मध्यनजर राखेर रा। जुन गत परिषदमा पास भएका कार्यक्रम यस साल सञ्चालन गर्छौं र अब निकट समयमै हुन गइरहेको निर्वाचनमा निर्वाचित पदाधिकारीज्यूहरू निर्वाचित भएर आइसकेपछि नेपालगञ्ज उपमहानगरपालिका एउटा मास्टर प्लानको साथ चल्छ भन्ने आशा र विश्वास लिएको छौं।
नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद चपागाई र सावित्री गिरी। अब अन्य खबर, दैलेखको नौमोलीमा 4.5 मेगावाटको तेस्रो आयोजना नयाँ पदमखोला जलविद्युत बन्ने भएको छ। निर्माण कम्पनी डोल्टी पावरका संचालक राजेन्द्र प्रसाद गौतमले हालै आयोजनाको शिलान्यास गर्नुभएको छ। दुईवटा हाइड्रो आयोजना निर्माण भएको नौमोलीमा नयाँ पदमखोला स्वदेशी लगानीमा थपिन लागेको हो। द्वारीमा निर्माणाधीन 3.75 मेगावाटको द्वारीखोला हाइड्रो परीक्षणको चरणमा पुगेको छ। नौमोलीमा 4.2 मेगावाट क्षमताको लोहोरे हाइड्रो निर्माण चरणमा छ। त्यसै गरी डोल्टी पावर कम्पनी अन्तर्गत पदमखोला हाइड्रो शिलान्यास भएको हो। सञ्चालक गौतमको अनुसार 2 वर्षभित्र पदमखोला आयोजनाको कार्य पूरा हुनेछ। आजको कान्तिपुरमा खबर छ।
यस्तै प्युठानमा नौ बहिनी गाउँपालिका अन्तर्गत खबाङको रिट्ठाघाटको लुङ खोलाबाट विद्युत निकालिने भएको छ। गौमुखी नौ बहिनी हाइड्रो पावर कम्पनीले 2 मेगावाट क्षमताको लुङ खोला जलविद्युत परियोजना अघि बढ़ाएको हो। उता बझाङको खबर छ, दर्जनौ पुल, मानव बस्ती, विद्यालय र सिंचाई आयोजना नै जोखिममा हुने गरी त्यहाँ खोला नालाको दोहन तीव्र पारिएको छ। सरकारवालाहरू चाहिँ बेखबर छन्। वसन्त प्रताप सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
भेरी नदीको पानी बबईमा फर्काउन हालसम्म 60.3 मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको छ। भेरी बबई बहुद्देश्य डाइभर्सन आयोजनाले परम्परागत र ड्रिल मेसिन प्रयोग गर्दै सुरुङ खनेको जनाएको छ। आयोजनाका सिनियर डिभिजन इन्जिनियर मिनराज ढकालले 150 मिटर यसै प्रविधिबाट खनिने बताउनुभयो। 3 महिनाभित्र उक्त सुरुङ खन्ने काम सकिने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो। परम्परागत प्रविधिबाट खन्ने काम सकिएपछि 12 किलोमिटर लामो चुरे पर्वत खन्न नेपालमा पहिलो पटक टनल बोर्डिङ मेसिन टीबीएम मेसिन प्रयोग गरिनेछ। आजको कान्तिपुरमा कमलपन्थीले बर्दियाबाट खबर लेख्नु भएको छ।
नेपाली सेनाका भूतपूर्व सुबेदार दामोदर प्रसाद अधिकारीले महेन्द्रनगर स्थित भारतीय सुरक्षाकर्मीको गोलीबाट शहीद बनेका गोविन्द गौतमका परिवारलाई जग्गा दान गर्नुभएको छ। राज्यका लागि ज्यान अर्पण गर्ने महान व्यक्तिका सन्ततिको नाममा स्वर्गीय गौतमको सम्मानार्थ बर्दियाका प्रमुख जिल्ला अधिकारी मार्फत उहाँले 3.5 लाख मूल्य बराबरको जग्गा दान गर्नुभएको हो। बर्दियाको बडेयाताल गाउँपालिका 3 निवासी अधिकारीले भन्नुभयो, कञ्चनपुर 22 बिचवा गाउँ विकास समिति 9 स्थित लालझाडी बजारमा मेरो नाउँमा दर्ता रहेको किता नम्बर 659 मध्येबाट 175 वर्ग मिटर जग्गा शहीद परिवारका नाममा दिएको छु। अन्नपूर्ण पोस्टमा खबर छ, पश्चिम डायरीमा युवाहरूको राज्यसँग अपेक्षा।
चुनाव राम्रो होस् चाँडो होस्, यो हामीहरूसँग सिपहरू छ तर हुन्छ नि रोजगार एकदमै कम भयो क्या, पढेर पनि मान्छेहरू विदेश धेरै जानलाई, देशमै केही होस्
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर धम्बोजी नेपालगंज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगंजमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
बर्गर र पिज्जा,
त्यही भएर त तिमीलाई यहाँ ल्याएको, दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य रु 160 मात्र।
हेलो, तिमीहरू कहाँ हो, नास्ता खान जाने भनेको होइन?
ए त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मम, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै कुक र वेटरको आवश्यकता परेकोले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोला।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 98145-55221। स्थान नेपालगंज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय दैनिक नेपालगंज।
कृष्णसार एफएम 94 मेगाहर्जको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। अब बाँकी खबर। राष्ट्रिय युवा नीति 2066 अनुसार 16 40 वर्ष उमेर समूहका मानिसहरूलाई युवाको परिभाषामा राखिएको छ। युवालाई राज्यको शक्ति पनि मानिन्छ, तर युवाहरूलाई स्वदेशमा रोक्नका लागि ठोस योजना तथा कार्यक्रम नआउँदा अधिकांश युवा वैदेशिक रोजगारीमा जान बाध्य छन्। युवाहरूको राज्यप्रति अपेक्षा के छ? सुनौ शम्भुप्रसाद थारूले संकलन गर्नुभएको युवाहरूको भनाईसहितको नागरिक आवाज।
आजको यस हाम्रो देशको सन्दर्भमा हेर्दाखेरि धेरैका समस्याहरू आउँदैछन्, विशेष गरी बन्दहरूले धेरै हामीलाई पनि सम्पूर्ण क्षेत्रहरूलाई नोक्सान पुर्याउँदैछ।
मेरो नाम विष्णु गुप्ता हो। आफ्नो राज्यमा एक सुख र शान्ति जस्तो सबै नेताहरू मिलेर सबै कार्य गरोस्, आफ्नो देशको प्रगति गर्ने कार्यमा धेरै पैसाहरू घपला नगरोस् अनि सबै मिलेर बसोस्, यही मेरो अपेक्षा हो।
केशर बहादुर घरती मगर। पाउने शिक्षाहरू पूर्ण रूपमा पाइरहेका छैनन्, बेरोजगार भएर बस्नु परेको छ, विदेशिनु परेको हुन्छ। युवा स्वरोजगार कार्यक्रमहरू बनोस् आओस् र देशमा छिटिने शान्ति रहोस्।
सञ्जिता जीसी हो। मैले राज्यप्रति अब चुनाव भए पनि देशमा शान्ति आओस्, युवाहरूले रोजगार पाउन्, हाम्रो पढाइमा डिस्टर्ब नहोस्, पढ्ने वातावरण बनोस्।
सिर्जना लामी हो। खास त मैले हाम्रो अहिले भइरहेको चुनावले गर्दा हाम्रो पढाइमा कुनै पनि डिस्टर्ब नहोस् भन्न चाहन्छु। त्यसै गरी हाम्रो देशको राजनीतिक शान्ति स्थापना होस्, वैदेशिक हस्तक्षेप नहोस्, चुनाव राम्रो होस् चाँडो होस्। यो हामीहरूसँग सिपहरू छ तर हुन्छ नि रोजगार एकदमै कम भयो क्या, पढेर पनि मान्छेहरू विदेश धेरै जानलाई, देशमै केही होस्।
समयमा उपचार नपाएर पुलु तीन पुव गाउँका छिरिङ लामाको माग 6 गते ज्यान गयो मुगुको खबर। लामा एपेन्डिसाइटिस सम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्थ्यो। उहाँको आन्द्रा फुटेको र जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई सुविधा सम्पन्न अस्पताल रिफर गरिएको थियो। लामा मात्र होइन, जिल्लामा उपचार नपाएर ज्यान गुमाउने थुप्रै छन्। विश्वकीय स्वास्थ्य सेवा नपाउँदा कैयौंले अकालमै ज्यान गुमाउन बाध्य छन्। अहिले भने अवस्था फेरिएको छ। जिल्ला अस्पताल मुगुले जटिल प्रकारको शल्यक्रिया शुरू गरेपछि बिरामीले सहज महसुस गरिरहेका छन्। आजको नागरिक पश्चिमिलमा सुमन मल्लले खबर लेख्नु भएको छ।
मानसिक सन्तुलन गुमाएकी व्यवहारिसी एक महिलाले छोरी जन्माएपछि स्याहार गर्न समस्या भएको छ। प्युठानको खबर हो यो। घर र माइतीको पहिचान नभएकी अन्दाजी 35 वर्षीय ती महिलाले सिद्धेश्वरी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भवनमा छोरी जन्माउनु भएको हो। विद्यालयको कक्षा कोठा बन्द गरिए पनि उहाँ झ्यालबाट पसेर कक्षा कोठामा सुत्केरी भएको ओखरकोट चुन्धाराका विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो। बुधबार राति नै सुत्केरी भएकी रहिछिन्। उहाँले भन्नुभयो भोलिपल्ट केटाकेटी खेल्न जाँदा उहाँलाई देखेछन्। आमा एकातिर र छोरी अर्कोतिर भएको अवस्थामा केटाकेटीले देखेको उहाँले जानकारी दिनुभयो। स्थानीय महिलाले सुत्केरीको स्याहार गरी स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल बिजुवार पठाएका छन्। आमा छोरीको विचल्य भएको छ। कान्तिपुरमा खबर छ।
लोपोन्मुख अवस्थामा रहेका नेपालगंजका कुशबन्दिया समुदायले घरवास लगायत माग राखेर सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। साबिक नेपालगंज उपमहानगरपालिका वार्ड नम्बर 23 हाल जानकी गाउँपालिका वार्ड नम्बर 3 बसोबास गर्दै आएका कुशबन्दिया समुदायको प्रतिनिधि मण्डलले शुक्रबार प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारी रविलाल पन्त समक्ष ज्ञापन पत्र बुझाएका हुन्। उनीहरूले सुरक्षित आवास निर्माणमा सहयोग गर्न, जग्गाको लालपूर्जा बनाइदिन र वैकल्पिक व्यवसायको वातावरण मिलाइदिन प्रमुख जिल्ला अधिकारी पन्तलाई अनुरोध गरेका छन्। आजको नागरिक पश्चिमिलमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
बाँकेको खजुरा गाउँपालिका 5 र 6 नम्बर संयुक्त वडा कार्यालय साबिकको उडेरापुर गाविसका सचिव कृष्णबहादुर रोकायामाथि आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ। सर्वदलीय बैठकको माइनेटमा निर्णय नै नगरेका योजनाहरू थपेर अनियमितता गरेको आरोप लगाइएको हो। सोही विषयलाई लिएर 2 चैत्रदेखि कार्यालयमा तालाबन्दी समेत गरिएको छ। मिशन टुडे दैनिकमा खबर छ। उता सुदूरपश्चिममा शुक्लाफाटा राष्ट्रिय निकुञ्जसँगै सुदूरपश्चिमका पर्यटकीय स्थलको प्रचार प्रसार तथा पर्यटक आकर्षित गर्ने उद्देश्य साथ पर्यटन महोत्सव शुरू भएको छ।
पश्चिम डायरीमा अब नागरिक मतमा हामीले लगातार स्थानीय निर्वाचनको सन्दर्भ उठाइरहेका छौं। अब आउने स्थानीय जनप्रतिनिधि प्रतिका अपेक्षाका विषयमा जिल्ला युवा समिति बाँकेका अध्यक्ष कमल बस्नेतको विचार।
अहिले त धेरै कुराहरू हेर्नु स्थानीय स्तरमा अहिले धेरै अधिकारहरू दिएर पठाएको छ। त्यस कारणले अहिले भनेका जनप्रतिनिधिहरूले गाउँमा धेरै किसिमका विकासहरू गर्न सक्छन्। जुन स्थानीय निकायको जुन अधिकार प्रत्यार्जन गरेर दिएको छ, स्थानीय सरकार दिएको छ, यो कुराबाट एकदमै ठूलो आशा र अपेक्षा गर्न सकिन्छ। हामीले आफ्नो गाउँ आफै बनाउन सक्ने र आफ्नो गाउँलाई समृद्ध बनाउने र आफ्नो गाउँलाई विकास गरेर साँच्चीकै अब देशलाई अगाडि बढाउन सक्ने समृद्धिको दिशामा अब राजनीतिक आन्दोलन एकतिर सकिएको छ। अब आर्थिक आन्दोलन गर्न जरुरी छ। आर्थिक रूपमा देशलाई समृद्ध गराउने, प्रत्येक मान्छेहरूलाई रोजगारी सिर्जना गर्न सक्ने, विकास गर्न सक्ने, स्वास्थ्यको कुरा भयो, शिक्षाको कुरा भयो, त्यसपछि आएर त्यहाँ आउने खेलकुदका कुरा भए, मनोरञ्जनका कुरा भए, व्यक्तित्व विकासका कुरा छन्, परिचालनका कुरा छन्। अझ मेन फोकसले भन्दा हामी त युवाको बीचमा काम गर्छौँ। युवाहरूलाई झन् अझै अब युवाहरूलाई यो आन्दोलनमा ल्याउनु पर्ने, साँच्चीकै देश निर्माण गर्दा युवाहरूकै भूमिका बढी रहने भएको कारणले पनि अब यो कुरालाई हामीले अलिक बढी फोकसिङ दिएर गर्नुपर्छ। त्यो कुरा चाहिँ त्यो स्थानीय निकायका प्रतिनिधिले गर्छन् भन्ने आशा हामीमा लागेको छ। तर अब चुनावको वातावरण त्यति राम्रोसँग अझै बनिरहेको छैन। सबै साथीहरूलाई, सबै मान्छेहरू, पोलिटिकल राजनीति पार्टीका मान्छेहरूलाई म विनम्रपूर्वक के अनुरोध गर्न चाहन्छु भने कि हामीले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ र आफ्नो अधिकारका लागि भोट हाल्ने र निर्वाचनमा सहभागी हुने, चुनाव प्रचारमा लाग्ने र राम्रो मान्छेहरूलाई छनौट गर्नु, साँच्चीकै हामी लाग्यो भने यो देश बनाउन सकिन्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारीको चर्चा शुरू, मतदान केन्द्र तोकिँदै सुर्खेतमा कर्मचारी पनि उत्साही।
एसईई परीक्षा सञ्चालन र व्यवस्थापन खर्च भन्दै जाजरकोटमा विद्यार्थीबाट रकम असुली, कैलालीका स्थानीय निकायमा दलीय भागमण्डामा कर्मचारी भर्ना।
दैलेखको नौमोलीमा तेस्रो नयाँ पदमखोला जलविद्युत बन्दै दाङ सिमेन्ट उद्योगको हब बन्दै हालसम्म 41 अर्ब बढीको लगानी।
र आजबाट बाँकेमा 3 दिनसम्म हात्तीपाइले विरूद्धको औषधि खुवाइँदै भेरी बबई डाइभर्सनको सुरुङ मार्ग निर्माण धमाधम।
पश्चिम डायरी कृष्णसार fm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी गोपीसँगै टेकेन्द्र र म तुला बिदा हुन्छौ। आज चैत्र 5 गते शनिबार, मार्च 18 तारिक, स्थानीय निर्वाचन आउन अब 58 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।